एनएमसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा वर्षेनी दुईपटक बस्नुपर्ने नेपाल भारत संयुक्त सीमा कार्यदलको बैठक छ वर्षपछि दिल्लीमा सम्पन्न, काम सक्न भारतकै भूमिका अहम हुने विज्ञहरूको मत।
इन्डियन साइडले चाहिँ इनिसिएटिभ लियो भने त्यो काम हुन्छ।
नेपालमा के बाघको संख्या निकै बढिरहेको हो?
साना निकुञ्जहरू पर्सा अनि बाँके र शुक्लामा बाघको संख्या बढिरहेको हुनुपर्छ, बलियामा बढेको बढी छ।
एकजना बाघ विज्ञ झमक बहादुर कार्कीसँग कुराकानी र गाजामा अनिकालको सबैभन्दा खराब स्थिति उत्पन्न भइरहेको एक निगरानी निकायको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घ समर्थित एउटा निगरानी संस्थाले गाजामा उसैको शब्दमा अनिकालको सबैभन्दा खराब स्थिति उत्पन्न भइरहेको जनाएको छ। एकीकृत खाद्य सुरक्षा चरणको वर्गीकरण आइपिसीले 5 चरणका गम्भीरताका आधारमा कुनै स्थानमा विद्यमान खाद्य अभाव वा असुरक्षाको स्थितिलाई वर्गीकरण गर्छ। उक्त संस्थाले आकाशबाट खसालिएका खानेकुरा त्यस क्षेत्रका निम्ति पर्याप्त नहुनेमा जोड दिएको छ। इजरायलले त्यहाँ खानेकुराको अभाव भए पनि भोकमरीको स्थिति नभएकोमा जोड दिँदै आएको छ। तर राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले त्यहाँको स्थितिले पछिल्लो शताब्दीमा इथियोपिया, बायफ्रा र नाइजेरियामा भएको भोकमरीको स्मरण गराएको जनाएको छ। एकजना प्यालेस्टिनी भन्छन्, हामी 5 महिनादेखि मरेका छौँ, कसैलाई हाम्रो वास्ता छैन, विवेक भएका मान्छेहरू कहाँ छन्? बच्चाहरू भोक भोकै मर्ने अवस्थामा पुगेका छन्। एकजना प्यालेस्टिनी व्यक्तिको भनाई। न्युयोर्कका मेयर एरिक एडम्सले नेसनल फुटबल लिग एनएफएलको मुख्यालय रहेको म्यानह्याटन स्थित एउटा गगनचुम्बी भवनलाई निशाना बनाएका बन्दुकधारीले आफ्नो मस्तिष्कको चोटका निम्ति खेललाई जिम्मेवार ठहराएको बताएका छन्। सेन तमुरा नामका ती व्यक्तिले स्वयंलाई गोली प्रहार गर्नु अघि उक्त भवनमा रहेका 4 ज्यान लिनुका साथै 1 गम्भीर घाइते बनाएका थिए। एडम्सका अनुसार ती व्यक्तिले एउटा नोट छाडेका थिए। प्रारम्भिक अनुसन्धानले आक्रमणकारी एनएफएलको कार्यालयको खोजीमा रहेको तर झुक्किएर अर्को लिफ्टमा चढेको देखाएको छ। क्रेमलिनले शान्तिको दिशामा अघि बढ्न भ्लादिमिर पुटिनलाई 12 वा त्योभन्दा पनि कम समय दिने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई जानकारीमा लिइएको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले उनकै शब्दमा रुसको विशेष सैन्य कारवाही जारी रहेको तर मस्को शान्ति स्थापनाका निम्ति प्रतिबद्ध रहेकोमा जोड दिए। रुसले युक्रेनका विभिन्न स्थानमा हवाई हमला गरेको घटनाको भोलिपल्टै उनले यस्तो बताएका हुन्। युरोपेली आयोगले अमेरिकाबाट जीवाश्म इन्धनको आयात बढाउने नयाँ प्रतिबद्धताले सन् 2050 कार्बन न्यूट्रल बन्ने युरोपेली सङ्घको लक्ष्यलाई कमजोर बनाउने कुरालाई अस्वीकार गरेको छ। युरोपबाट हुने आयातमा 15% ट्यारिफ लगाउनुका अलावा अमेरिका र EU बीचको व्यापार सम्झौतामा ऊर्जाका रुसी स्रोतहरूलाई प्रतिस्थापन गर्न आउँदो 3 युरोपले अमेरिकाबाट तरलीकृत ग्यास इन्धन तथा पारमाणविक इन्धन खरिद गर्नुपर्ने उल्लेख छ। र भारतका गृहमन्त्री अमित शाहले सोमबार भारत प्रशासित कश्मीरमा मारिएका 3 हतियारधारीहरू उनकै शब्दमा आतंककारी भएको र उनीहरू अप्रिलमा पर्यटकहरूमाथि पहलगाममा भएको घातक हमलामा संलग्न रहेको बताएका छन्। संसदमा बोल्ने क्रममा उनले मारिएकाहरू पाकिस्तानी भएको र लश्करे तोयवासँग सम्बद्ध भएको बताए। यो बीबीसी नेपाली सेवा हो।
साझा पखमा पुनः स्वागत छ। वर्षेनी दुईपटक हुनुपर्ने नेपाल भारत संयुक्त सीमा कार्यदलको बैठक 6 भारतको राजधानी दिल्लीमा आज सम्पन्न भएको छ। दिल्लीमा दुई देशका गृह सचिव स्तरीय बैठक भएको एक सातापछिको उक्त बसाइले सीमा स्तम्भहरूको निरीक्षण, मर्मत र सम्भारका लागि अद्यावधिक कार्यविधिहरू अप्नाउने निर्णय गरेको नेपालको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति मार्फत जनाएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चाहिँ आगामी 3 लागि कार्ययोजनाको टुङ्गो लगाएको जनाइएको छ। तर कतिपय नेपाली विज्ञहरूले नेपाल भारत सीमा विवाद सुल्झाउन अझै भारतकै अग्रसरता र उत्सुकता अहम हुने देखिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिममा भारत भ्रमणमा जान लागेका भन्ने खबरहरू आइरहेको पृष्ठभूमिमा लामो समय अवरुद्ध यस संयन्त्र पुनः सक्रिय भएको हो। बीबीसीसँग कुरा गरेका नेपालका नापी विभागका 2 पूर्व महानिर्देशकहरूले भारतले यदि इच्छा शक्ति देखाएमा सीमा विवाद सुल्झाउनका लागि यो अर्को अवसर हुने बताएका छन्। थप चर्चा विनिता दाहालबाट।
भारतका नरेन्द्र मोदी प्रधानमन्त्रीका रूपमा पहिलो पटक सन् 2014 नेपाल भ्रमणमा आउँदा नेपाल र भारत सरकारले सीमा स्तम्भहरूको निर्माण, पुनर्स्थापना तथा मर्मत र अन्य प्राविधिक कामहरू गर्ने कार्यादेशसहित सीमा संयन्त्र बीडब्लुजी गठन गरेको थियो। तर सन् 2019 भारतमा उक्त संयन्त्रको छैटौँ बैठक बसे यता 6 वर्षपछि बल्ल आज बैठक हुन सकेको हो। तोकिएको जिम्मेवारी अनुसार गर्दै गए अब 4-5 वर्षको अवधिमा सीमा सम्बन्धी बााउन्ड्री वर्किङ ग्रुपले काम सम्पन्न गर्न सक्ने एकजना विज्ञले बीबीसीलाई बताएका छन्। नापी विभागका महानिर्देशक रहिसकेका सीमाविद बुद्धिनारायण श्रेष्ठ भन्छन्,
अब कुनै अवरोध नभइकन गरियो भने र दुवै देशको उत्सुकता र लगनशीलता समान भयो भने लगभग 4-5 वर्षसम्ममा कार्य सम्पन्न हुन्छ मेरो विचारमा।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सर्वेक्षण तथा नक्साङ्कनको क्षेत्रमा कार्यक्षमता वृद्धिका लागि नयाँ प्रविधिहरू अपनाउन आवश्यक रहेकोमा दुवै पक्ष सहमत भएको उल्लेख छ। यद्यपि विगतमा यस कार्यदलले तोकेको समयसीमा घर्किसकेको अवस्था छ। सन् 2014 गठन हुँदा सीमा संयन्त्रले सन् 2022 काम सम्पन्न गर्ने बताइएको थियो। नापी विभागकै अर्का पूर्व महानिर्देशक पुण्य प्रसाद ओलीले भविष्यमा थप जटिलता उत्पन्न हुन नदिनका लागि समेत काम टुङ्ग्याउनुको विकल्प दुवै पक्षसँग नरहेको बताएका छन्।
गति लिनै पर्छ, नभए त बोर्ड नै हराउँछ होइन, भएपछि लट अफ डिस्प्युट हुन सक्छन्। पछि गएर इन्डियन साइडले चाहिँ इनिसिएटिभ लियो भने त्यो सेड्युल अनुसार काम हुन्छ, नभएदेखि नेपालले मात्रै गर्ने हुँदाखेरि त त्यो जहाँ चाहिँ सेटलमेन्ट भएको एरिया छ त्यो ठाउँको मात्रै काम हुन्छ। अहिले
नेपाल भारत बीच सबैभन्दा पेचिलो बनेको सुस्ता एवं कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद भने यस कार्यदलले हेर्ने जिम्मेवारीमा पर्दैन। तर बीडब्लुजीले आफ्नो जिम्मेवारी पूरा गर्दा दुई देश बीचका 97% सीमा विवाद अन्त्य हुने विज्ञहरू बताउँछन्। विनिता दाहाल, बीबीसी, काठमाडौँ।
अर्को विषय, करिब 15 वर्षअघि नेपालमा बाघको सङ्ख्या 121 गणना हुँदा नेपालले सन् 2022 त्यसलाई दोब्बर पार्ने प्रतिबद्धता व्यक्त गरेको थियो। सन् 2022 पछिल्लो गणनामा नेपालमा 355 बाघ पाइएका थिए, जुन 1.5 दशक अघि राखिएको लक्ष्यको झन्डै 13 नजिक हो। बाघ संरक्षणमा नेपालले पाएको यस सफलता एकातर्फ हुँदा अर्कोतर्फ पछिल्ला वर्षमा तीव्र बाघ मानव द्वन्द्वको अवस्था देखा परेपछि त्यसलाई लिएर चिन्ता व्यक्त भइरहेका पाइन्छन्। जसक्रममा नेपालले अधिकतम धान्न सक्ने बाघको सङ्ख्या कति हो भन्ने बहस समेत सुरु हुन थालेको पाइन्छ। यसै विषयमा हामीले बाघ विज्ञ झमक बहादुर कार्कीलाई सम्पर्क गरी सुरुमा नेपालमा बाघको सङ्ख्या के अझै बढिरहेकै अवस्थामा हो भनी सोधेका छौँ।
साना निकुञ्जहरू पर्सा अनि बाँके र शुक्लामा बाघको संख्या बढिरहेको हुनुपर्छ। त्यसको कारण के छ भने भित्र बाघ बढ्दैछन् र भित्रका बाघहरू बढी हुँदै गएपछि बाहिरको ठाउँहरूमा उनीहरूले सम्भावित ठाउँहरू खोजिरहेको छन् र सम्भावित ठाउँहरू जङ्गल छ, त्यसमा अलिकति आरब जाति पनि छ अनि त्यहाँ द्वन्द्व पनि बढिरहेछ। त्यो शुक्लामा पनि अहिले पछिल्लो 2 वर्षमा हेर्ने हुन् दुईवटा बाघसँग सम्बन्धित घटना भयो। दुईवटा बाहिर बाँकेमा बाहिर निस्केका बाघहरू वास्तवमा प्रतिकारमा मरे पनि र मान्छेसँग पनि घटना भयो र पर्साको केस पनि त्यस्तै छ। त्यहाँका स्थानीयहरूले बाहिरको क्षेत्रमा आएर बाघले समस्या गर्यो, हामीलाई बाघ त्यहाँ अब नियन्त्रित गरिदिनु पऱ्यो विद्युत क्षेत्रमा भन्ने केस छ। त्यसले त्यहाँ चाहिँ घरवन क्षेत्रभन्दा बढी बाघहरू पुग्ने अवस्था आइसक्यो। त्यहाँको संरक्षण कर्मी र अन्य काम गर्ने संस्थाहरूको समेत जानकारीको आधारमा चितवनमा चाहिँ अब हाम्रो करिब 4 पल्टकै गणनामा बाघ 91-125 बिचमै छ। त्यो कम बेसी भनेको त्यो वास्तवमा एभरेज हो। बर्दियामा अहिले पनि बढेको बढै छ। त्यसको बेला चितवन जस्तै हुने बेला आइसक्यो हुनुपर्छ।
विभिन्न अध्ययनहरूले विभिन्न विज्ञहरूले नेपालमा बाघको अधिकतम संख्या 400 भन्दा धेरै हुनु हुँदैन भन्ने खालका कुराहरू आइरहेको सुनिन्छ। खास नेपालको वन र यो जुन बाघहरू धेरै पाइने जुन 5 संरक्षण क्षेत्रहरू छन् यी हेर्दाखेरि चाहिँ नेपालमा कति बाघ उपयुक्त हुने देखिन्छ?
यस्तो छ, अब यो अहिले मैले भनेका जुन हामी टुक्रा टुक्रालाई जोड्नु पर्ने हुन्छ र टुक्रा टुक्रामा जिल्लाहरूमा पनि विस्तार भइरहेको स्थिति छ। ती जिल्लाहरूमध्ये केही ठाउँको अहिले हामीले उदाहरण हेऱ्यौँ, त्यहाँका जनताहरूले यसलाई अब हाम्रोपट्टि चाहिँ बाघको स्थिति यस्तो गर्न भनिरहेको अवस्था पनि छ। तर हामीले हेर्दाखेरि ती तिनवटा सानैमा बढेर 400 यति बेला हामीले गणना गर्यौँ भने पुगिसकेको अवस्था पनि हुन दिएको छैन। जम्मा 45 कुरा आयो। मध्यवर्ती भन्दा बाहिर वन क्षेत्रमा पनि अलिक जनताहरू असुरक्षित हुने ठाउँको वन क्षेत्रमा गइरहेको बाघलाई कसरी हामीले भित्रै रोकेर राख्न सक्छौँ भन्ने बारेमा सोच्ने नीतिको कुरा गर्ने र कार्यान्वयन गर्ने बेला भइसकेको छ।
जङ्गल भित्रै राख्ने या मानव वन्यजन्तु द्वन्द नहुने अवस्था गर्नको लागि के गर्न सकिन्छ भन्ने छ?
मध्यवर्ती भन्दा बाहिरको कुरा हामी गर्दैछौँ। कोर एरियामा मात्रै होइन, मध्यवर्ती मात्र जनताले फेरि बाघ भएकोलाई ठिकै छ भन्ने स्थिति पनि छ। त्यसैले त्यहाँ चाहिँ अलिकति जहाँ चाहिँ बाघलाई जसरी सहज बनाएर त्यसलाई जोगाउन सकिन्छ, बाँकेको कुरा पर्सामा अलिक फरक होला, पर्साको कुरा शुक्लामा अलिक फरक होला। जस्तो शुक्लाको कुरा गर्नुहुन्छ भने महेन्द्रनगरमा पूर्वतिर आइसकेपछि धनगढीतिर र भारतको कर्बेटतिर जोड्ने जुन मोहनाको करिडोर छ त्यहाँ राम्रो जङ्गल छ। त्यहाँ बिचमा जुन बस्तीहरूमा अलिकति करिडोरलाई सुरक्षित राख्ने हो भने त्यहाँ बाघको सङ्ख्या बढ्दाखेरि जाने ठाउँ छ। अनि उत्तरमा डडेलधुरातिर बाघ गएको छ, त्यहाँ अहिले द्वन्द्व सुरु भइसकेको छैन, त्यसरी त्यो अध्ययन अहिले राष्ट्रिय परिसंस्थान कोषले गरिरहेछ। तर पर्सामा पूर्वतिर गएकोमा अब हामीलाई सम्भव छैन भन्ने स्थानीय व्यक्तिले भनिराख्नु भएको छ। जङ्गलको कुरा र उनीहरूको आहाराको कुरो गर्दाखेरि फेरि छ त्यहाँ बाघको सङ्ख्या चितवन लगायतकोमा बढिरहेको, त्यही पर्सातिर गएर पर्साबाट पनि बाहिर गइरहेका छन्। अलिकति बढी भएका बाघहरू उता वाल्मिकीतिर गइरहेछन्, वाल्मिकीमा पनि बाघको सङ्ख्या बढ्दै गइरहेछ। अब वाल्मिकी पनि पर्सा पनि चितवन पनि पूर्ण भयो भने त फेरि जोडिएको जङ्गलमै जानुपर्छ बाघले।
केही महिना अघि प्रधानमन्त्रीजीले पनि भन्नुभयो जुन मान्छे खुवाएर बाघ पाल्न सकिँदैन भन्ने कुरा, जुन अब मानव वन्यजन्तु द्वन्द्वसँग जोडिएर आउँछ, यो समस्यासँग चाहिँ कसरी जुझ्न सकिन्छ? यो सफलता एकातर्फ पाइरहँदा देशले चाहिँ
प्रधानमन्त्रीज्यूले बोल्नु भएको कुरा सिरियसली राष्ट्रिय स्तरमा बोल्नु भएको भए त्यसलाई राष्ट्रिय स्तरको छलफलमा ल्याएर उहाँले भनेका कुराको प्रमाणको आधारमा हामी देश अगाडि बढ्नुपर्छ। किनभने उहाँले भनिसकेपछि त अन्तर्राष्ट्रिय सङ्घ संस्थाले पहिला डबल गर्नको लागि हामीले सहयोग गर्यौँ, अब यति गाह्रो जङ्गल पनि घटाउने बाघ पनि घटाउनेमा त हाम्रो सहमति हुनसक्छ र भनेर प्रतिप्रश्न गर्न सक्नुहुन्छ। त्यो एउटा पाटो रह्यो होइन। श्याम शाह जुन निकुञ्ज विभागकै उपसचिव हुनुहुन्छ, उहाँले बाँकै बर्दियाको भर्खरै के अरे पब्लिकेसन गर्नुभयो, त्यहाँको भार वन क्षमता कति छ भनेर, जसमा बाँकेमा त्यो क्षमताको हारिमा बाघ पुगिसके, बर्दियामा बढेको बढी छ। बाँकेको जङ्गलबाट दक्षिणतिर चाहिँ नेपालको जङ्गल हुँदै हुँदै सुवेल्वा भन्ने भारतको जङ्गलमा बाघ पुगेका छन्, अनि फेरि खाता कोरिडोर भएर भारत गइरहेछ कतनिया घाटमा। त्यसैले यो सबै सङ्ख्यालाई हेर्नुपर्छ। जुन 19 जिल्लामा बाघ पुगिसक्यो नि त त्यहीसँग जोडेर त्यो पनि हेर्नुपर्छ। अनि टोटल भार वन क्षमता हाम्रो थाहा हुन्छ, किनभने बाघ 400 भनेको 300-500 हो बाघ, बाघको ठ्याक्कै नम्बर भनेर कसैले पनि अहिलेसम्म गनेको छैन। जम्मा गणेको बाघहरूको 60-70% जति बाघ चाहिँ क्यामेरामा फोटोमा पर्छ भने त्यसको यकिन हुन्छ, अरू भनेको त्यो अध्ययन एनालाइसिस गर्दाखेरि निकालिएको म्याक्सिमम यति, मिनिमम यति, अनि त्यो बिचमा सालाखाला चाहिँ यति भन्ने नम्बर हो।
त्यो यसैको 355 भनेको पनि 400 त्यतिखेरै पुगिसकेको पनि हुनसक्छ,
हुनसक्छ, त्यसको अलिकति तल र अलिकति माथि चाहिँ हुन्छ नै।
उनी थिए एकजना बाघ विज्ञ झमक बहादुर कार्की। अन्तिममा एउटा अन्तर्राष्ट्रिय विषय, संयुक्त राष्ट्रसङ्घ समर्थित एउटा निगरानी निकायले गाजामा उसकी शब्दमा अनिकालको सबैभन्दा खराब स्थिति उत्पन्न भइरहेको जनाएको छ। इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन आइपिसीले बढ्दो प्रमाणहरूले व्यापक भोकमरी, कुपोषण र रोगका कारण भोकसम्बन्धी मृत्युका घटनाहरू बढिरहेको देखाएको जनाएको हो। सहायता निकायहरूले गाजामा राहत आपूर्ति बढाउन इजरायलले अप्नाएका उपाय पर्याप्त नभएको बताउँदै आएका छन्। बिबिसी विवरणमा आधारित रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
आइपिसीले पछिल्ला आँकडाहरूले गाजा स्ट्रिपका अधिकांश भागमा खाद्य उपभोगको स्थिति र गाजा सहरमा कुपोषणको स्तर अनिकालको मापदण्डभित्र पर्ने तहमा पुगेको जनाएको छ। गाजा स्थित एकजना बिबिसी संवाददाताका अनुसार केही स्थानीयवासीले आफूले 2 दिनदेखि खान नपाएको र सहायता लिएर आएका ट्रकहरूलाई लुटेर हतियारधारी समूहहरूले खाद्य सामग्रीहरू कालो बजारमा बेच्ने गरेको बताएका छन्। त्यस्तै कतिपयले आकाशबाट खानेकुरा खसालिएको सुनेको तर देख्न नपाएको बताएका छन्। एउटा राष्ट्रसङ्घीय निकायले महिला र किशोरीहरू खाना र पानीको खोजीमा जीवन जोखिममा पार्ने वा भोकले मर्ने भन्ने दुविधामा छन्। इजरायलले भने सहायता आपूर्तिमा रोक नलगाइएको र गाजामा खानेकुराको अभाव भए पनि भोकमरीको स्थिति नरहेकोमा जोड दिँदै आएको छ। यसबीचमा इजरायली सेनाले गाजामा कारवाही जारी राखेको छ र मङ्गलबार पनि थप घातक हमलाहरू भएको विवरण आएका छन्।
हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।